यो हो कथा संसार। आजको कथा संसार वरिष्ठ साहित्यकार रमेश विकलको सम्झनामा आज हामी उहाँको कथा लाहुरी भैँसी प्रस्तुत गर्दैछौँ। यो कथा हामीले नयाँ पत्रिकाबाट पढेका हौँ र कथा वाचन गर्दैछु म सहदेव। लुखुरिया घना त निकै रमदम देखिन्छ नि, आँगना पनि निकै मान्छे झ्याम्या छन्। द्वारेबाले आँगनको डिलबाट निहालेरहे। लुखुरीको आँगनमा एउटा कालो कालो वस्तु पनि देखिन्थ्यो। क्या हो त्यो लुखुरिया आँगना? उनी आफै हडबडाए। मानौ त्यहाँ वरिपरि अर्को कुनै मानिस हरदम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ। बोलिसकेपछि उनी आफै झस्केर चारैतिर हेरे। नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिङ्गो। उनी आफै लज्जित भए अनि खिस्सिएको स्वरमा तल्लो पाटो खन्न लागेको रामबिरे घरतीलाई हकारे।
रामे, ए रामे, लुखुरेको आँगना के गरौँ मलो, हेर हेर, एउटा कालो कालो डिङ्गो जस्तो पनि छ।
अँ बा, होइन बा, अस्ति कता हुँदो हो तल लुखुरे मही लिन जान्छु त भन्थ्यो, ल्याएपो कि त?
रामबिरे बडबडाउँदै द्वारेबाको आँगनतिर उक्ले। द्वारेबाका गोडामा पुरपुरो टेकायो अनि निधारमा हातको छारी पारेर लुखुरेको आँगनतिर निहालेर हेऱ्यो।
ए हो त नि, ऊ क्या त, त्यो त भैँसी नै त हो, ल्याएछ ए बज्जाले ल्याएछ।
लुखे बजियाले भैँसी ल्याएछ?
द्वारे बाले घोर आश्चर्यको स्वरमा भने, मानौ लुखुरेले भैँसी ल्याएको कुरा उनी सपनामा पनि पत्याउन सक्दैनन्। साँच्चै नै उसले भैँसी ल्याएको हो भने यो जतिको घोर आश्चर्य र घोर अपराध अरू केही हुनै सक्दैन। आफूले एउटा भन्या जस्तो लाहुरी जम्का गर्दा गर्दै छेपारको उखान भइरहेछ, लुखरे नाथुले भैँसी ल्याउने, यो कसरी हुन सक्छ? उनलाई यो आफ्नो द्वारेपनाको निमित्त एउटा थप्पड झैँ लाग्यो। उनले मनमा असजिलोपनाको अनुभव गरे, भित्र अलिकति चस्के झैँ। भित्र मुटुमा कसैले फोन बाजाको सियोले च्वास खोचिदिए झैँ उनलाई लाग्यो।
कस्तो भैँसी ल्याएछ लुखे बजियाले?
खोइ बा, अब गोडा चारेक छैसम्मको हेरेर ल्याउनु पर्ला भन्थ्यो लुखे।
रामेले सपनामा डुबे झैँ एक तमासको स्वरमा भन्यो। उसका आँखा एक टिस लागेर लुखुरेको आँगनतिर हेरिरहेका थिए। सायद ऊ पनि आफ्नै यस्तै भैँसी बाँधिएको अनि रूपले भरिएको सपनामा चार नपुगेको थियो। द्वारे बाको मुटुमा ज्यादै उत्सुकताको काउकुतीले कुत्कुत्यायो।
कस्तो भैँसी ल्याएछ त ए लुखे बजियाले?
उनका गोडा भयानक आकर्षण शक्तिले खिचे झैँ लुखुरेको घरतिर जोडिए।
हिँड हिँड, हेरिहालौ, कस्तो भैँसी ल्याएछ त्यस बजियाले।
लुखुरेको आँगनमा मानिसहरू जम्मा भएका थिए। उसको चार वर्षे छोरो पोडे लाहुरे भैँसीका चारैतिर थपडी बजाउँदै घुम्दै थिए। बाबुले आकुरी भन्ज्याङमा भैँसी ल्याइपुर्याएदेखि नै उसको भैँमा खुट्टै थिएन। बाबु आँगनमा आइपुग्दा नपुग्दै उसले बाबुले भैँसी ल्याएको कुरा आफ्ना सबै दौतरीहरूलाई भनेर आफ्नो आँगनमा जम्मा पारिसकेको थियो। बाबुले आँगनमा पाइला राख्ना साथ ऊ खुसीको आवेगमा उफ्रिँदै गएर बाबुको दौराको फेर समातेर झुन्डिन पुगिसकेको थियो।
बाबा बाबा, हाम्रो भैँसी त हो नि है, भरे त
यति ढुङ्ग्रोभरि दुध दिन्छ बाबै, अनि मोही पार्ने, अनि धेरै घिउ सहरा लिएर बेचेर हामीलाई हामीलाई राम्रो दौरा किन्ने हगि बाबा, किन्ने हगि हगि भने
लौ लौ अब सहरा जाँदा राम्रो दौरा किन्नुला नि त।
लुख्रेका ओठमा अहिले मधुर हाँसो खेलिरहेको थियो। उसको मन आज प्रफुल्ल थियो। छोराको लिडे ढिपीले आज उसको मनमा कटुता पैदा गरेन, अनि वेदनाले उसको मुटु चिरेन, किनभने कटुता र आत्मप्रवञ्चमा पैदा गर्ने निराशा उसको खत्तम भइसकेको थियो। आज उसको आँगनमा लाउरी भैँसी सार सौँदै बाँधिएको थियो। त्यो लाहुरी उसको सानो छोरोको धेरै कालदेखिको लिडे ढिपी र नमर्ने सपनालाई पूर्ति गर्न कल्पवृक्ष भएर उसको दैलोमा बाँधिएको थियो। उसले लाहुरीतिर अत्यन्त स्नेह र ममताको आँखाले हेर्यो। सन्ध्याको शीतल हावाको स्पर्श उसलाई त्यति बेला भाग्यको मृदु हातले स्पर्श गरे झैँ लाग्यो। आमाको स्नेहले सुमसुम्याए झैँ लाग्यो। ऊ बिस्तारै लाहुरीतिर गयो। गजबको लाहुरी भैँसी, बडो बाह्र माने बाटा जत्रो कलचौँडो, झिङ्गा पनि चिप्लेला जस्तो चिल्लो कालो जिउ, छोटा छोटा तर मोटा मोटा सिंह, उसका अङ्ग प्रत्यङ्ग सबै रोमाञ्चित भएर आए। ऊ लाहुरीको जिउमा अति ममताले मुसार्न थाल्यो। लुहुरे मात्र होइन, आज उसकी स्वास्नी घैटी पनि उमङ्गमा डुबेकी थिए। उसले आज अघि पछिको जस्तो झर्को फर्को केही नगरी लोग्नेको प्रत्येक आज्ञा मानेकी थिए। अघि पछि लुखुरेले लोहटामा पानी माग्दा दस थरी जवाब दिने उसले आज बोल्नै नपरी पानी टक्र्यायो। अनि लोग्नेले अराउनै नपर्ने गरी पुरानो मकैको पिठाको खोले पकाएर लाहुरीलाई खाना दिए। दुई डोका खाँदी खाँदी घाँसको भारी ल्याएर पिँढीमा थुपारेकी थिए, यो चाहिँ भरेलाई भनेर। अनि आज ऊ बडो उत्साहले भित्र र बाहिर फर्याक र फुरुक गरिरहेकी छ। लुखुरेले हेर्यो, ऊ मनमनै फुल्यो। यो सबै लाहुरीको प्रताप थियो, नत्र घैँटीको हँसिलो अनुहार हेर्न, उसको मिठो बोली सुन्न लुखुरेको आँखा चौबिसै घन्टा छटपटाउँथे, कान चौबिसै घन्टा तिर्खालो हुन्थे। एक वचनको दस वचन जवाब दिने, राम्रो कुरालाई पनि नराम्रो र अप्रिय रूपमा लिने, कहाँ कि अघि पछि कि घैँटी, कलह र दुष्टता कि मूर्ति, अनि कहाँ हँसिली खुसिली आज कि घैँटी, ममता र सेवा कि मूर्ति। मुग्ध भएर स्वास्नीको फर्याक फुरुक हेरिरहेको लुखुरे अति प्रसन्न भएर हाँस्यो। अनि चारैतिर हेर्यो, आज सम्पूर्ण प्रकृति नै हाँसे जस्तो उसलाई लाग्यो। पश्चिमपट्टि डाँडामाथि सम्म फैलिएको सिन्दुरे लाली, अनि घरको वरिपरि फैलिएको वनजङ्गल, पाखा पहरा अनि रुखपात सबैले आज उसको खुसीमा खुसी मिसाएर हाँसे झैँ उसलाई लाग्यो। उसले अहिले साँच्चै पाँच पाँच कोस बाटो हिँडेर आएको थकाइ सबै बिर्सियो। ऊ बिस वर्षे जोसमा आफ्नै हातले लाहुरीको चाकरी गर्न थाल्यो। आफ्नै हातले फेरि खोले तताएर खान दियो। जिउमा कटकटिएका सुकेका गोबरका पाप्रा आफ्नै हातले धोई पखाली गर्यो। भाँडालाई आफ्नै हातले तेल खान दियो। यो सबै सकेपछि ऊ मग्न भएर लाहुरीको जिउमा मुसार्न लाग्यो। त्यसै त्यसै यसैको जिउमा टासिउला झैँ लिन हुना झैँ। त्यसै बेला उसको आँगनमा द्वारेबाले पदार्पण गरे। उनको साथमा रामबिरे थियो, अनि घमाने र खलाल पनि थिए। द्वारेबाले आफ्ना चिल जस्ता आँखा त्यो देख्दै रहर लाग्दो लाहुरीमा गाडे। चिलले सिनुमा गाडे झैँ तीखा घोस्ने आँखा, अनि अरूले पनि विभिन्न भाव र सपना आँखामा भनेर त्यही लाहुरीमाथि मानसिक हमला गरे। क
कति हालिसे लुखे
मग्न भएर लाहुरीलाई सुमसुमाइरहेको लुखुरे द्वारेबाको गुलियो स्वरले धस्क्यो।
अह बा, उसले हडबडाएर हेर्यो द्वारेबा आँगनमा। ऊ हडबडाएर उठ्यो,
हत्तर पत्त द्वारेबाको गोडामा ढोगिदियो अनि लेग्रो तानेर भन्यो,
पर्यो नै गोडा सत्रेक बिस
कि कसो बा?
उसले अलि जिज्ञासुक आँखाले द्वारेको मुखमा हेर्यो। लुखुरेको स्वरमा बजेको अपूर्व आत्मतृप्तिको सङ्गीत र आँखामा छलछल्कने सुनौलो सपना द्वारे बाको आँखामा त्यति मिठो लागेन। हृदयमा केले केले चस्स घोचे झैँ अलि जिब्रामा अलि टर्रो तितो नमिठोपना रमाए झैँ उनले अनुभव गरे। उनको अनुहार अलि नमज्जा लागे झैँ एकपलको निम्ति खुम्चियो। आँखामा दावानलको फिलुङ्गो झैँ खुम्के हो रोकियो। तर यी सबै विरोधाभासलाई आफ्नो मिठो चिप्लाईभित्र छोप्न उनी तत्कालै सफल भए।
खोइ बाबै, त्यसै भन्न कहाँ सकिन्छ र भैँसीको जात?
यति भनेर उनी भैँसीको नजिकै गए। नजिकै गएर उनले भैँसीको सबै कुरा जाँचे। निहुरेर थुन र कल्चौँडो जाँचे। चारैतिर घुमेर जिउडाल आँखा सिङ सबै जाँचे। फराकिलो पुट्ठा, बाह्रमाने बाटा जत्रो कल्चौँडो, अनि मोटा मोटा थुन, अनि चिल्लो कालो झिङ्गा पनि चिप्लेला जस्तो आङ, अनि निला निर्दोष आँखा, छोटा छोटा मोटा मोटा सिङ। भैँसी साँच्चै गतिलो देखिन्थ्यो, रहर लाग्दो देखिन्थ्यो। द्वारेबाको मन धमिलिएर आयो। धुवाले ध्वासिएर कपडा धमिलिए जस्तै भयो।
भैँसीलाई त अलि बढी हालिछस्, अब दुध कति देला? अब कल्चौँडो मात्र भएर के गर्नु? मासु खान भएन मोटो छ भनेर।
उनका आँखा र नाक अलि खुम्चिए। लुखुरेको सातो उडिगो।
किन र भा?
उसले सशङ्कित र भयभीत आँखाले द्वारेको आँखामा हेर्यो। त्यहाँ उसले कुनै किसिमको विकार पहिल्याउन सकेन, किनभने द्वारेको मनको सम्पूर्ण कुटिलता आएर उनको घोप्टे जुङ्गाभित्र लुकेको ओठमा फरफराइरहेको थियो। अब द्वारेबाले उसको शङ्काले फुस्रिएका आँखामा गहिरोसँग हेरे अनि एकपटक फेरि जाँच्नै कष्ट उठाए। उनले लाहुरीको चारैतिर घुमेर जाँचे अनि अन्त्यमा बडो गम्भीर भएर हुन सकेसम्मको सहानुभूति स्वरमा छरे,
बाबै नि भैँसी त धम्की छ।
कसो हे रामे, हेर त हेर कि मैले जानिन हौ।
रामबिरेले एकपटक द्वारेबाको आँखामा हेर्यो अनि उनले जस्तै भैँसीको चारैतिर घुमेर जाँच्यो। अनि खुलाल घमानेले पनि त्यही अभिनयलाई दोहोऱ्याए। अन्तमा रामबिरेले बडो लाचारी साथ घोषणा गर्यो,
अब द्वारेबाका आँखा किन झुकिन्थे र? कसो घमाने दाई, भैँसी धम्किने होइन त?
घमाने र खुलाल एकैसाथ घन्के। हुन त त्यो घन्काईमा रामबिरेको समर्थन अथवा विरोध के थियो कुन्नी, तर द्वारेबाले यसलाई आफ्नो समर्थनपट्टि बङ्ग्याइहाले।
अब हाम्रा आँखालाई भुल पार्न त बाबै, अब के भन्नु? अब यही ज्यानले कत्रा कत्रा भैँसी सुमरियो, अब आँखा गतिला नभइदिया भए त ढुटी माटी भइसक्ने थियो नि।
लुखुरेले दिउँसै तारा देख्न थाल्यो। अन्तत कालीमाको महाराहुले आफ्नो चिरकालदेखिको सपनाको जुनलाई सलक्क निले झैँ उसलाई लाग्यो। अनि आफू चाहिँ अनन्त अन्धकारको खाडलमा अमल अमल भाषिए झैँ कुनै समाउने काँसको बुटो सम्मान छैन।
हे भगवान्, होइन ज्यामदीका ढकाल त किरिया हाल्थे नि, अब केही खोट रहेछ भने सित्तै भयो भन्थे नि त।
तैपनि उसले थाम्ने कोसिस गर्यो। द्वारेका आँखी भौ केही खुम्चिए।
को त्यही बाउठे ढकाल?
त्यस्ताका कुरा पत्याउन थाले त मान्छे खोला पर्छ खोला। कतिलाई भर्खाना जाक्यो, त्यस्तो बेइमानी पो हो त त्यो त। कसो रामे कि मैले मिथ्या बोल्या हुँ?
केले बा, यो भैँसी धम्की रहेन छ रे भने हाम्रो मुखा जाँड हालिदिनु जाँड लौ।
रामबिरे घरतीले बडो दृढ भएर भन्यो र आफ्नो वचनको तौल द्वारेबाको आँखामा खोज्यो। लुखुरे दुवै हातले पुरपुरो समातेर आँगनमा बस्यो। केही क्षण अगाडि कोषको मानसिक सपनाको फुलबारीमा एक्कासी तुसारो भइरह्यो। अघिसम्मका उमङ्गमा खिलखिलाइरहेको उसको चारैतिरको वातावरणमा अहिले अवसादको कालो बादल दौडियो। उसका आँखा तिरमिराउन थाले। आँखा अगाडिको हाँसिरहेको आकाश, गाइरहेका चराचुरुङ्गी, नाचिरहेका लहरा पात सबै धमिला देखिन थाले। शरीरभर पसिना पसिना चिटचिटाए झैँ उसलाई लाग्यो, के त उसले वर्षौँदेखि पालिराखेको सपनाको संसारमा भुइँचालो आयो? के त उसले सुन ठानेर पानी सरी पैसा बहिरिएको वस्तु पित्तलको टुक्रो ठहरियो? के त उसलाई उसको भाग्यले यसै गरी ठग्यो? हेर्दा हेर्दै घर भैँसी सानो पढे सबैका अनुहार बादलभित्र पसे झैँ उसलाई लाग्यो।
हे ईश्वर,
उसको छातीबाट एउटा दर्दिलो सुस्केरा निस्केर वायुमण्डलमा रुमलियो।
असत्य काठ हो, भोलि नै लगेर त्यसको डिङ्गो त्यसैको दैलोमा मिर्काइदिन्छु म। अरे
लुखुरे दुःख र पीडाले बडबडायो। बाबुको एक्कासी बदलिएको भाव देखेर अघिसम्मको संसारको बादशाह झैँ खेलिरहेको सानो डराएको र शङ्काएको आँखाले बाबुको अनुहार हेर्न थाल्यो। अघिसम्म सम्पूर्ण अङ्ग र सम्पूर्ण चेष्टाबाट हाँसो र प्रसन्नताको वरदान वर्षाइरहेकी घैँटी पनि अहिले पानीमा परेको गुइठा फुले झैँ फुलेको ढोकाको एउटा फक्ल्याटो समातेर उभिरहेकी थिए। लुखुरेले देख्यो सबै अनुहार ओइलाएका थिए। द्वारेबा घोप्टेको दिन बेलुकी भैँसीले दुध पनि थोरै दियो। वास्तवमा पाँच कोष बाटो हिँडाएर ल्याएको हुनाले त्यो स्वाभाविक पनि थियो। तर यो स्वाभाविक घटनाले पनि लुखुरेको मनमा शङ्काको बीजलाई अङ्कुराउन मलजल गर्यो। साँच्चै दुध किन कम दियो? भैँसी खोट नभएको भए यस्तो किन भयो? रातभर ओछ्यानमा छटपटाई मात्र रह्यो। उसको जिउको एक एक अणुमा हजारौं अरिङ्गालले चिले झैँ चर्किरहेको थियो। एकातिर बालक छोराको रात दिनको सपना जपना पछिको रटना चकना चुर हुनु, अर्कातिर त्यतिका रुपियाँ खोलो लाग्नु, त्यो पनि आफ्नो गोजीबाट झिक्न सक्ने भैदिया भए त के थियो? पैसा भन्या छोराको हातको मैल, आज यसले कमायो भोलि उसले उडायो, भोलि उसले कमायो पर्सि यसले उडायो। तर नेपाल बाहुनको ऋण उसले कुन झुनीमा तिर्ने? लुखुरे यताबाट उता उताबाट यता छटपटिन थाल्यो। अँध्यारोमा उसको आँखा अगाडि त्यो 250 रुपियाँ नेपाल बाहुन भएर नाच्न थाल्यो। अनि त्यो नेपाल बाहुनको मूर्ति फलाम जस्तै कालो भयो। अनि त्यसका औँलामा लामा लामा नङ्ग्रा निस्के, लामा लामा नङ्ग्रा आफूतिर बढ्दै आएका थिए। असह्य पीडाले लुखुरेको घाँटीबाट विलक्षण सुस्केर मिसिएको चित्कार त्यो अन्धकारमा रुमलियो। त्यो चित्कारले घैँटीको मनमा लोग्ने प्रति सहानुभूति जन्माउनुको साटो जुन उग्र क्रोधको राको सल्काउन घिउको पो काम दियो।
खाइस अभागी ग्वाङ्रा, यसो आफूभन्दा जान्ने सुन्ने दुई चारजनालाई लगेर देखाउनु पर्छ? त्यत्रो पैसा लगेर भर्खरा बहिरियो कि बहिरेनौ? बुद्धिमा डढेलो सल्केको?
अघि साँझसम्म महामाया जस्तै घैँटीले अहिले रणचण्डीको अवतार लिइसकेकी थिए। एक त भैँसी स्याहार्ने लोभले उसैले आफ्नो नाक कान पनि उतारेर दिएकी थिए। दोस्रो त्यसमाथि त्यत्तिको ऋण, अनि त्यसको ब्रह्माण्डमा आगो सल्किनु कुनै अस्वाभाविक थिएन।
एकातिर घरबाट साउलाई सुम्पियो, अर्कातिर अर्काको नाक कान निच्यायो, अनि त्यसमाथि माल ल्याएको पनि फुटेको आँखाले हेरेर, अरे लगेर भोलि बिहानै जहाँबाट ल्याएको त्यसैको सिनो त्यसैको दैलोमा मिल्काएर आउनु अन्धा।
ऊ
हुरुना हुँदै कटेरामा छिर्यो।
लुखुरेलाई अहिले अरू कुरा भन्दा पनि स्वास्नीको वचनको धार असह्य हुन थाल्यो। उरन्थनियो,
हे ईश्वर, यति राम्रो भैँसी खोटी नभइदिया भए यो बुढोमा किन पिल्सिनु पर्थ्यो? खोटी भैँसी पुग्लुक्क ढल्दियो भने?
लुखुरेको मुटु काम्यो। उसले अँगेनाको आगो फुकेर बत्ती झुल्क्यायो। न बाध्या बाँधै किलैमा पुलुक्क ढले पुगेको छ कि?
उहुराउँदै कटेरामा गयो। उसले बत्ती खोपामा राख्यो। भैँसी जस्ताको त्यस्तै किलामा बाँधिएको थियो। कालो चिल्लो बाह्रमाने भाटा जत्रो कल्चौँडो, झिङ्गा पनि चिप्लेला जस्तो कालो आङ, छोटा छोटा मोटा मोटा पातले मुडे सिंह, निला निला निर्दोष आँखा, कतै पनि कुनै हेरफेर छैन। उसको छातीबाट गहिरो सुस्केरा, सन्तोषको सुस्केरा निस्क्यो, तर त्यो सुस्केरा चिसो थियो। साँच्चै यो भैँसी खोटी नभिदा भए झुक्क्यानमा पार्न त यस्ता कत्रा कत्रा भैँसी सुमरिसक्यो।
धरेबाको स्वर अझै उसको कानमा घन्किरहेको थियो। साँच्चै धरेबालाई झुक्क्यानमा पार्नु खेलाची होइन, लुकुरेलाई साह्रै पीडामा। लुकुरे त्यताबाट फर्केर ओछ्यानमा पल्ट्यो, तर छटपटी बाहेक त्यो रात स्याइसाइले उसलाई केही पनि दिन सकेन। त्यसमाथि स्वास्नीको घोचपेचले त उसको मुटु छिया छिया हुन खोज्दथ्यो।
अभागी ग्वाङ्रा, केही गरी पत्तै नपाई भैँसी पुग्लुक्क ढल्यो भने के गर्ने सुर्छ? त्यस्तो खोटी भैँसीमा धन ओहिरिएर?
साँच्चै घरिघरि लुकुरेको मुटु आशंकाले काम्दथ्यो। साँच्चै कतै किलामा बाँध्या बाँधै भैँसी भुक्लुक्क ढल्यो भने धम्की भैँसी न हो? अनि ऊ रन्कामा घरिघरि उठेर कटेरामा जान्थ्यो, आँखाभरि भैँसीलाई हेर्थ्यो, अनि मायाले उसको जोर सबै मुसार्थ्यो। चिल्लो कालो आँ, बाह्रमाने बाटा जत्रो कल्चौँडो, छोटा छोटा पातला पातला सिंह, अनि फराकिलो पुट्ठा, निर्दोष निला आँखा, अनि फेरि ओछ्यानमा आएर लड्थ्यो, तर घैँटीको मुटु छेड्ने वचनले सुइरो जस्तो भएर घोचिरहन्थ्यो। अनि अँध्यारैमा आँखामा पछुतो र क्षमा याचना भनेर स्वास्नीतिर हेर्दथ्यो। वास्तवमा घैँटी पनि अब अचाक्ली गर्न थालेकी थिए। बिचरा लोग्ने मात्र के गरोस्, उसले पनि खोले लागोस् भनेर त पैसा ओहिरिएको होइन नि। यो त उनीहरूलाई भाग्यले ठगेको, बाउठी ढकालको दया जागेको। यो कुरा त्यो स्वास्नी बुझ्दिन थिए। यो कुरा त्यो स्वास्नी किन बुझ्दिन?
हे ईश्वर, बाउठे काटेको भस्म खरानी भइजाओस् गरिबलाई रुवाएर। गरिबको धनले नपोली त कहाँ छोड्ला र हे परमेश्वरी? आफूलाई पोल्या थाहा छैन, अर्कालाई पोल्या सपना देख्ने, त्यही सिनाको मासु बेचेर उडाउने सुट छ कि क्या हो ग्वाङ्रा?
खैटीको स्वर रोग र पीडाले कामिरहेको थियो।
लुखुरे के गरोस्,
भैँसी नै फर्काएर लैजाऊ न त भने पनि त एक त पाँच पाँच कोस बाटो हिँडाएर लैजानु, दोस्रो लोप्पा खुवाएर पठाइदिन्छ के भनेर हात पर्या थैली फिर्ता दिइरहन्थ्यो र। त्यस्तो जमानदारी भए त गरिबलाई त्यस्तो झुक्क्यानमा पारेर सत्यनाश नै गर्ने थिएन नि।
लुखुरे आफूभित्रको वेदनालाई छातीभित्र दबाएर मुर्दा लडे चाहिँ लडिरह्यो।
जिन्दगीमा बगाइदियौ आँसुको भरी दुःख किन दियौ हरि, जिन्दगीमा बगाइदियौ आँसुको भरी दुःख किन दियौ हरि, कली भयो कालो मैलो देख्दिन हरि।
भोलिपल्ट द्वारेबाका पिँढीमा गाउँका बुजुर्गहरू जम्मा भए। यो गाउँको चलन, बिहान बेलुकी तमाखु खान, गफसफ गर्न, दुःख दर्द पोख्न ठुला ठालुकै घरमा जम्मा हुन्छन्। गाउँभरिको टिका टिप्पणी हुन्छ र भइरहेको पनि थियो। त्यसै बेला अँध्यारो मुख लागेको लुखुरे आयो। द्वारेबाको गोडामा शिर टेकायो र एकाछेउमा साह्रै डराए झैँ बस्यो।
क्या हो, के भन्न आइसे लुखे?
द्वारेले आफ्नै कटु स्वरमा भने,
भैँसीले हिजो साबुत दुध दियो?
देन बा, देन, के दिन्थ्यो?
लुखुरेले डुबेको स्वरमा भन्यो। साँच्चै ऊ निराशाको अतल गहिराईमा डुबेको थियो।
अब हामीले भनेको त,
द्वारेबाले अरूसित हेरेर भने,
यो लुखे बजिया सोझो मधेस मारेर आएको बाउठे के मान्दथ्यो?
भसक्कै ठगिदिएछ।
यो जहिले पनि उस्तै सुजना बुझसँग त्यत्तिकै पैसा बहिरिनु हुन्थ्यो कि त, हामी पनि त थियौँ नि।
यति भनेर द्वारेबा भर्खरै कान्छी घरतिनीले टक्र्याएको तमाखुबाट खरानी उडाएर तान्न थाले।
तब त भने बिग्रने बोलमा आउँदैन मती भनेको त्यही हो। अब खोटी भैँसीमा थैली खन्याएर अब अरू कहले लाला त?
बुढाथोकीले लुखुरेको सुकेको अनुहार हेरेर भन्यो।
अब कुन चाहिँ यही जस्तो आँखा फुटेको होला त खोटी भैँसीमा थैली खन्याउने?
द्वारेले भने र उपेक्षाले मुन्टो बटारे।
अब ऋण गरे त होला अस्ति,
घमानेले भन्यो।
यसको भैँसी खोटी रहेन रहेछ भने त हाम्रो मुखा अवक्ष हालिदिनु।
द्वारेका पुरेत सीताराम पण्डितले हत्केलाले नाक मास्तिर फर्काउँदै लामो लेग्रो तानेर घोषणा गरे अनि द्वारे बाको मुखतिर हेरे। वास्तवमा उनले लुखुरेको भैँसीको अनुहार पनि देखेर होइनन्, तर कदाचित द्वारे बालाई खुसी पार्न सकिन्छ भने गाउँको भैँसीको त के कुरा, बम्बईको तिलक राम मारवाडीले किनेको रोल्स रायस मोटरमा पनि खोट निकालाउने पछि हट्दैनथे। यी सबै किसिमका साँचा झुटाको संयुक्त हमलाले लुखुरेको मनको कुनै पनि कुनामा कुनै किसिमको आशाको झिल्को सम्मान पनि रहन दिएन। उनको आत्मा विकल भएर विलाप्न थाल्यो।
द्वारे बा, म त खोला परे, असत्य बाउठेले मेरो सर्वस्व गर्यो, म त जोगी बढेर हिँडे पनि भयो। द्वारे बा,
अब क्या गर्छस् त बाबै, तेरो बुद्धिले त हो नि, अब हामीले गरेर हाम्रा सल्लाहले होइन क्यारे, हामीलाई के भन्छस्?
द्वारे बा ज्यादै कठोर देखिन्थे। लुखुरेको मन भरिएर आयो।
बा, मैले आफ्नै बुद्धिले आफ्नै घोडामा बन्चोर हाने, अब के गरौँ बा? स्वास्नीको नाक कानको त भला केही थिएन, भर्सेलो परोस् भनौँ, नेपाल बाहुनको 250 ऋण कहाँबाट तिरौँ? हे ईश्वर, म के गरौँ अब?
लुखुरेको स्वर साँच्चै वेदनाको भारले धर्मराय झैँ कामिरहेको थियो।
हे ईश्वर, म के गरौँ अब? अब अरू चुक्ति नै छैन बाबै। हे ईश्वर, अब म के गरौँ?
अब अरू त चुक्ति नै छैन बाबै,
रामवीर एउटा कुनाबाट बोल्यो।
अब त्यही सिनु लगेर फिर्ता दिए मात्रै हो। के कर्कलाको पातको पानी जस्तो कुरो गर्दो हो यो रामे छुसी? द्वारे बाले रामबिरेको कुरालाई हावामा उडाइदिए। त्यो मुलुक मारा बाउठे त्यसलाई तिमीले चिनेकै छैनौ, के भनेर दिइरहन्थ्यो र हात आपर्या पैसो खाइदिन्छ लोप्पा।
बा, म त बिते, अब म के गरौँ बा? म त खोला परे, म त खोला परे, हे भगवान्।
लुखुरे बगरको माछा जस्तै छटपटायो।
तँलाई त अखडै पर्यो, अब के गर्छस्?
रामबिरेले सबभन्दा हितु झैँ बोलीमा सहानुभूति घोलेर भन्यो।
द्वारे बा, अब त्यस्तो होइन,
लुखे बौरा गाउँको गरिब हो, छापमा परिगो, अब तपाईँले विचार नगरे कसले गर्छ यसको विचार?
के कुरो गर्छस् रामे त? यसलाई उकास न, म आफू खोला परौ।
होइन बा, 150 भनिया तपाईँको निम्ति पासाङ बराबर छ, तर गरिबका त घरबार उठ्छन् नि, तपाईँले नगरे कसले गर्छ त? हो बा, बिचरालाई तपाईँले नै गरिदिनु पर्छ, गरिब अनाथ हो, जुत्ताभर चाकरी गर्छ।
बुढाथोकीले पनि रामबिरेको कुरालाई टेवा दियो। द्वारे बाले निकै बेर गम खाए। आखिरमा बडो गम्भीर स्वरमा, मानव लुखुरे माथि जन्म जन्मान्तरको बिसाउन नसकिने उपकारको बोझ लाद्न लागेको झैँ घोषणा गरे।
के तिमीहरू सबै त्यसै भन्छौ त? अब त्यसै हो भने म के भनौ, एउटा गरिबको उपकारै सही, तर भएको त लुखुरे पनि अब 150 को मुख नहेरोस्,
अब कि त 150 खर्चेर भैंसी तयार गराई छाडे कि खोलामा जाकिए। अब एउटा गरिबको उपकारै हुन्छ भने अब लौ के भन्छ है लुहुरे?
द्वारे भाका कुरा मनासी हुन्, यस्ता भैँसीमा पैसा हाल्नु सिमानामा पैसा हाल्नु जस्तै हो। त्यति माया मार्दामा लुखेलाई मर्का छैन। यो लेग्रो सीताराम पण्डितले झिकेका थिए। उनी धर्मका सारथी भएकोले उनले भनेको कुरा शास्त्रको वचन हो। मानौ उनी यस सभाका निर्विरोध सभापति हुन् र उनको निर्णय अन्तिम निर्णय हो।
लौ पण्डित बाजेको समेत यही राय छ, त के भन्छस् हे रामे?
रामेले लुखुरेको मुख हेर्यो।
त के भन्छस् है लुखे?
द्वारे बाका आँखा निकै खोज्ने काँटका थिए। लुखुरे के भनोस् बौरा? उसले सबैका मुखमा हेर्यो। द्वारे, बुढाथोकी, रामे र पण्डित बाहेक सबै मौन थिए। उनीहरूका आँखामा विवस्ता थियो। उनीहरू लुखुरेको आँखा हेर्न नसकेर निहुरे। बेलुकी पख द्वारे बाको आँगनमा निकै रमझम देखियो। आँगनमा लाहुरी भैँसी बाँधिएको चिल्लो कालो बाह्रमाने बाटा जत्रो कल्चौँडो गरेको भैँसीका वरिपरि द्वारेका आधा दर्जन केटाकेटी झम्मिएका थिए। द्वारे बुढा 20 वर्ष जोसमा सुसार गर्न लागेको थियो। द्वारेले गुस्सा दिँदा दिँदै एकपटक टाउको उठाएर हेरे, लुखुरेको आँगनमा आज रमझम थिएन। लुखुरेका बाबु छोरा आँगनको डिलमा उभिएका थिए। त्यसै बेला रामबीरे द्वारेका आँगनमा उक्लेर उनलाई ढोक दियो।
कसो रामे, भैँसी हिरा छैन त?
किन हुन्न त्यो बा? लाखमा एक छ, लाखमा एक। एकपटक फेरि द्वारेले र रामेले एकैपटक आँखा उठाएर लुकुरेको घरतिर हेरे। डाँडाबाट ओर्लेको साँझको मट्याइलो छायाले क्रमशः मट्याइलो पार्दै लगेका लुकुरेका बाबु छोराको आकृति एकपटक लाहुरीतिर हेरिरहेका थिए।
कथा संसारमा आज हामीले लाहुरी भैँसी प्रस्तुत गर्यौँ। यो लाहुरी भैँसी हामीले वरिष्ठ साहित्यकार रमेश विकलको सम्झनामा प्रस्तुत गरेका हौँ। यो लाहुरी भैँसी हामीले नयाँ पत्रिका.com बाट पढेका हौँ। कथा सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई कथा संसार कस्तो लाग्छ? तपाईँ पनि कथा सिर्जना गर्नुहुन्छ र आफ्नो कथाकृति कथा संसारमा सुन्न सुनाउन चाहनुहुन्छ भने आफ्नो कथाकृति हामीलाई पठाउनुहोस्। आफ्नो कथा हामीलाई इमेल मार्फत पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalireadio@gmail.com। कथा संसार नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो। कथा संसार तपाईँ www.nepalireadio.org मा सुन्न सक्नुहुन्छ। यो कथा मन परे साथीभाइलाई भन्नुहोला, नमन परे हामीलाई भन्नुहोला। लौ त फेरि भेटौँला कथा संसारमा। म सहदेव आजलाई छुट्टिन्छु।